आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहो श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जय मसीह अनि नमस्ते साथै हार्दिक स्वागत छ यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी बाइबल अध्ययन दानियल दुई अध्याय पद 10 लिएर 35 पदबाट अध्ययन गर्न गइरहेका छौं। अघिल्लो दिनमा हामीले देखेका थियौं नबुकदनेस्सरको सपना र बाबेलका ज्ञानी र बुद्धिमानी मानिसहरूलाई त्यस सपनाको बताइदिने साथै त्यस सपनाको अर्थ खुलाइदिने आज्ञा। अनि हामी देख्दछौ कि ती बाबेलका ज्ञानी र बुद्धिमान मानिसहरूले नबुकदनेस्सरको सपना बताउन सकेनन्। र आज हामी सबभन्दा पहिले देख्नेछौ ती बाबेलका बुद्धिमानी र ज्ञानी मानिसहरूलाई तिनीहरूको असफलताको कारण मार्न राज आज्ञा आउँदछ। दानियल दुई अध्यायको पद 10 यस प्रकार लेखिएको छ, ज्योतिषीहरूले राजालाई उत्तर दिए, महाराजाले भन्नुभएको कुरा गर्न सक्ने पृथ्वीमा कोही छैन। जति महान र शक्तिशाली भए पनि कुनै राजाले कुनै जादुगर वा तन्त्र मन्त्र गर्ने वा ज्योतिषीहरूसँग यस्तो कुरा कहिले माग गरेका छैन। यो पहिलो सत्य कथन ती बाबेलका कल्दीका ज्ञानी मानिसहरूले ज्योतिषीहरूले बताए। पृथ्वीमा कुनै मानिसले त्यस्तो सपना दिन सक्दैन, खालि परमेश्वरले मात्र दिन सक्नुहुन्छ। अति नै धेरै निराशामा हताशामा तिनीहरू आफ्ना जीवनको लागि भिख मागिरहेका छन्। राजाको मागको अप्रमाणता तर्कहीनताको देखाउन कोसिस गर्दै, यदि तपाईँले अलौकिकको छोड्नु भए निश्चय नै उसका मागहरू प्रमाणहीन छन्, तर्कहीन छन्। 11 पदमा लेखिएको छ, महाराजाले गर्नुभएको यो प्रश्न अति नै गाह्रो छ। महाराजालाई यो कुरा देवताहरू बाहेक अरू कसैले पनि प्रकट गर्न सक्दैनन्। ती देवताहरू मानिसहरूका बीचमा बस्दैनन्। तिनीहरू के भनिरहेका छन् कि तिनीहरूसँग स्वर्गीयसँग संचार आदान प्रदान छैन। मित्र, तिनीहरू यहाँ अति नै असहायपनमा हामी देख्छौ। तिनीहरूले आफ्ना भनाइलाई यो भन्दै अन्त गर्दछन्, कुनै पनि मानिसले राजाका आज्ञाहरूको मागहरूको पूरा गर्न वा भेट्न सकेका छैन। अब यसले दृश्यमा आउनलाई दानियलको बाटो तयार पारिदिन्छ। 12 पदमा भनिएको छ, यसले गर्दा राजा रिसले यति चुर भए कि उनले बेबिलोनका सबै ज्ञानी पुरुषहरूलाई मृत्युदण्ड दिने हुकुम गरे। यहाँ राजा अति नै धेरै क्रोधित भए। उसले ती सारा ज्ञानी मानिसहरूलाई खत्तम गर्न मार्न आज्ञा गरे। अनि 13 पदमा लेखिएको छ, यसरी ज्ञानी पुरुषहरूलाई मृत्युदण्ड दिने घोषणा निस्क्यो र दानियल र तिनका साथीहरूलाई पनि मार्न भनी तिनीहरूलाई झिकाउन मानिसहरू पठाए। मित्र, राजाको आज्ञा अर्थात राज आज्ञामा दानियल र उसका साथीहरू पनि परेथे। यद्यपि तिनीहरू खाली भर्खरै तालिमबाट निस्केका भए तापनि र तिनीहरूलाई तिनै ज्ञानी मानिसहरूद्वारा सिकाइन्दथे जसमा राजाले आफ्नो विश्वास र भरोसा अहिले गुमाए, बाइबलका ती ज्ञानी मानिसहरूलाई नष्ट गर्न कठोर राज आज्ञाले ती धेरै मानिसहरूको ज्यान लिन गइरहेको छ जो बिल्कुल निर्दोष थिए। नबुकदनेस्सरले उसले चाहेका कुनै पनि र जे पनि गर्न सक्थे, कसैले यसमा विरोध गर्न सक्दैनथे। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ दानियलले राजाको सपनाको बताउने इच्छा प्रकट गर्दछन्। 14 र 15 पदमा यस प्रकार लेखिएको छ, जब राजाका अंगरक्षकका कप्तान अर्योक बेबिलोनका ज्ञानी पुरूषहरूलाई मार्न निस्के, दानियलले बुद्धिमान र बडो निपुणता साथ उनलाई प्रश्न गरे, राजाले किन यस्तो कठोर आदेश निकाल्नुभयो? तब अर्योकले दानियललाई सबै कुरा बताइदिए। अमित्र, राजाको त्यस्तो किसिमको अडबाङ्ग्रो, अन्यायी, अत्याचारी राजाज्ञामा दानियल वास्तवमा अन्यलतामा परेथे, छक्कै परेथे। तर उसले आफ्नो कौशल चातुराईको प्रयोग गर्दछन् जब उनी राजाको अंगरक्षक कप्तान अर्योक कहाँ यसको बारेमा सोध्दै जान्छन्। अनि सोह्र पदमा भनिएको छ, यो सुनेर दानियल राजा कहाँ गए र सपनाको अर्थ खोल्नलाई समय पाऊ भनी विन्ती गरे। यहाँ हामी देख्छौ कि दानियल राजाको सामने जान्छन् र उसले राजालाई उसको सपना बताइदिनलाई केही समय माग्दछन्। यो दुस्साहसी वा ढिट देखिन्छ। भन्नु नै पर्ने हो भने वास्तवमा यो जवान मानिसको ढिट हटी क्रिया भएको जस्तो देखिन्छ। तर अगाडि देखिने घटित घटनाहरूले यो कुराको प्रकट गर्नेछ, यो परमेश्वरमा विश्वास हुने मानिसको पूर्ण निश्चयता र पूर्ण विश्वास र भरोसा थियो। सत्र र अठार पदमा लेखिएको छ, तब दानियल आफ्नो घर फर्के र आफ्नो साथीहरू हनन्या, मिसाइल र अजरियालाई सो कुरा बताइदिए। बेबिलोनका अरू ज्ञानी पुरूषहरूका साथमा तिनी र तिनका साथीहरू नमारिउन् भन्ने खातिर यो रहस्य खोल्न स्वर्गीयका परमेश्वरको कृपा मिलोस् भनी तिनले आफ्ना साथीहरूलाई उहाँसँग प्रार्थना गर्न अनुरोध गरे। पद अठारको पहिलो खण्डमा भनिएको छ, स्वर्गीयको परमेश्वरले दयासाथ वा कृपासाथ यो रहस्य खोलिदिउन् भनी विन्ती गर्नुपर्छ भनी उसले साथीहरूलाई भने। अमित्र, यो नै एक अभिव्यक्त हो जुन तपाईँ एज्रा, नहेमिया र दानियलको लगायत बन्धुवा वा कैदको पुस्तकहरूमा मात्र पाउनुहुन्छ। देख्नुभयो, यरुसलेमबाट परमेश्वरको महिमा प्रस्थानपछि मन्दिरमा पवित्रको पनि महापवित्र स्थानबाट परमेश्वरको महिमाको प्रस्थानपछि उहाँलाई अहिले यसरी सम्बोधन गरिएको छ। स्वर्गीयको परमेश्वर, यी जवान यहुदी हिब्रू केटाहरूले जान्दथे कि परमेश्वर यरुसलेममा सानो मन्दिरमा बस्नुभएको थिएन, वा स्वर्गीयको परमेश्वर हुनुहुन्छ। दानियल र उसका मित्रहरू यो सपनाको खोलिदिन, रहस्य प्रकट गरिदिन प्रार्थना गर्दछन्। अठार पदमा लेखिएको छ, बेबिलोनका अरू ज्ञानी पुरूषहरूका साथमा तिनी र तिनका साथीहरू नमारिउन् भन्ने खातिर यो रहस्य खोल्न स्वर्गीयका परमेश्वरको कृपा मिलोस् भनी तिनले आफ्ना साथीहरूलाई उहाँसँग प्रार्थना गर्न अनुरोध गरे। दानियलले नबुकदनेस्सरको सपनालाई धेरै धातुद्वारा निर्मित मूर्तिको रूपमा वर्णन गरिदिन्छन्। उन्नाइस पदमा लेखिएको छ, राति दर्शनमा दानियललाई यसको रहस्य प्रकट गरियो, तब दानियलले स्वर्गका परमेश्वरलाई प्रशंसा गरे। यहाँ त्यो सपनाको दानियललाई प्रकट गरिएको छ। अनि बीसदेखि तेइस पदमा लेखिएको छ, र भने सदा सर्वदै परमेश्वरको नाउँमा स्तुति होस्, बुद्धि र पराक्रम उहाँकै हुन्। उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ, उहाँले राजाहरूलाई सिंहासनमा राख्नुहुन्छ र उनीहरूलाई अपदस्थ गर्नुहुन्छ। उहाँले समझदारलाई बुद्धि दिनुहुन्छ अनि विवेकीहरूलाई ज्ञान दिनुहुन्छ। उहाँले गहिरा र लुकिएका कुराहरू प्रकट गर्नुहुन्छ। उहाँले अन्धकारमा के छ भनी जान्नुहुन्छ र ज्योतिले उहाँमा बास गर्छ। हे मेरो पिता, पुर्खाका परमेश्वर, तपाईँलाई म धन्यवाद दिँदैछु र तपाईँको प्रशंसा गर्दछु। तपाईँले मलाई बुद्धि र शक्ति दिनुभएको छ। तपाईँले मागेको कुरा तपाईँले प्रकट गर्नुभयो। तपाईँले हामीलाई राजाको सपना प्रकट गर्नुभयो। मित्र, यो दानियलको धेरै रेकर्ड गरिएको प्रार्थनाहरूमध्ये एउटा प्रार्थना हो। दानियल उद्देश्यका मानिस, प्रार्थनाका मानिस र अगमबाडीका मानिस थिए। परमेश्वरले मात्र यो रहस्यको दानियललाई प्रकट गरिदिनुभयो अनि यो उसको धन्यवादको महान प्रार्थना हो। अहिले दानियल त्यो सपना बताउन तयारीमा छन्। चौबिस पदमा भनिएको छ, तब दानियल बेबिलोनका ज्ञानी पुरूषहरूलाई मान भनी राजाले खटाएका अर्योक कहाँ गएर उनलाई भने, बेबिलोनका ज्ञानी पुरूषलाई नमान्नुहोस्, मलाई राजाका लैजानुहोस् र म उहाँलाई उहाँको सपनाको अर्थ बताइदिनेछु। दानियलले त्यो रक्तपात, खुनी, हत्या, संहारको रोक्न चाहन्छन् जुन आउन लागेको थियो। अनि निश्चय नै अर्योक पनि यस्तो घटना घटेको देख्न चाहँदैनथे। उनी चाहँदैनथे कि ती सबै ज्ञानी मानिसहरूलाई मारिएको। अनि पच्चीस पदमा लेखिएको छ,
अनि अर्योकले दानियललाई तुरुन्तै राजाका लगे र भने, यहुदाबाट आएका प्रवासीहरूमध्ये एकजना मानिसलाई मैले भेटाएको छु जसले राजालाई सपनाको अर्थ बताउन सक्छ। अर्योकले चाँडो चाँडो दानियललाई राजाको उपस्थितिमा लगे। यो असल शुभ सन्देश सहित कि त्यो सपनाको यस केटाले बताउनेछ। अनि 26 पदमा लेखिएको छ, राजाले दानियललाई, जसको नाउँ बेलसजर पनि हो, सोधे, के तिमी मेरो सपना र त्यसको अर्थ बताउन सक्छौ? म सोच्दछु निश्चय नै राजा एक प्रकारको सन्देहवादी शंकावादी थिए। यस कुरामा सन्देह गरिरहेका थिए। ती सबै ज्ञानी मानिसहरूले त नबुकदनेस्सरको सपना र त्यसको अर्थ खुलाउन असमर्थ भएका थिए। तर यहाँ दानियल नाम गरेको एक जवान यहुदी केटा आउँदछ जसले भन्छ कि उसले त्यो सपनाको र त्यसको अर्थ बताउन सक्नेछ। राजाले उसलाई सोधे, के साँच्ची नै तिमी मलाई मेरो सपनाको र त्यसको अर्थ बताउन सक्छौ? जुन अन्य बुद्धिमानी ज्ञानी मानिसहरूसँग कुनै यसको उत्तरै थिएन वा दिन सकेन, तर तिमी भन्छौ कि यो मलाई बताउन सक्छौ। हुन सक्छ यो ज्ञानी मानिसहरूको अर्का प्रयास हो समय निकाल्नलाई, कुरा टार्ने। उसको प्रश्नमा त्यहाँ कुनै संशयवाद वा शंकाको कुरा छ। अनि मित्र, दानियलसँग उसको लागि अद्भुत उत्तर छ। 27-28 पदमा लेखिएको छ, दानियलले जवाब दिए, महाराजाले सोध्नु भएको रहस्यको कुरा कुनै पनि ज्ञानी पुरूष, मन्त्रतन्त्र गर्ने, जादुगर वा जोखाना हेर्नेले बताउन सक्दैन। तर स्वर्गीयमा एक परमेश्वर हुनुहुन्छ जसले रहस्यका कुराहरू प्रकट गर्नुहुन्छ। उहाँले महाराजा नबुकदनेस्सरलाई भविष्यमा हुने कुराहरू देखाउनु भएको छ। हजुर ओछ्यानमा ढल्किरहनुहुँदा हजुरको मनमा भएका सपना र दर्शनहरू यी नै हुन्। दानियलले तुरन्तै बाबेलका ज्ञानी र परमेश्वरको ज्ञान र बुद्धिको बीच भिन्नता बनाउँछन्। प्रेरित पाउलले लेखे पहिलो कुरन्थी 1:20-25 पदमा, के यस संसारको बुद्धिलाई परमेश्वरले मूर्ख तुल्याउनु भएन र? किनभने परमेश्वरको मूर्खता मानिसहरूभन्दा बुद्धिमान हुन्छ र परमेश्वरको दुर्बलता मानिसहरूभन्दा बलवान हुन्छ। अहिले दानियलसँग यो अन्य जाति राजालाई उसको अन्धकारको दिमाग र मनलाई जीवित र सत्य परमेश्वरको परिचय गरिदिने अद्वितीय मौका छ। उसले भन्छ, स्वर्गीयमा एक ईश्वर हुनुहुन्छ र अन्तको दिनमा के हुनेछ सो उहाँले नै महाराजा नबुकदनेस्सरलाई बताइदिनु भएको छ। यो अति नै महत्वपूर्ण कुरा हो किनभने यो दानियलको पुस्तकमा मुख्य जोड हुन गइरहेको छ। यो सपनाले अन्य जातिहरूको समयहरूको अन्तको संकेत गर्दछ। अन्य जातिको समयहरूको अन्त इसरायल राष्ट्रको अन्तका दिनहरूसँग एकसाथ संयुक्त रूपमा चल्दछन्। दुवैको महाक्लेश अवधिमा आफ्नो परिपूर्णतामा आउँदछन्। तपाईँ र म रहेको दिन मानिसको दिन हो। पाउले पहिलो कोरन्थी 4:3 पदमा भने, तर तिमीहरूद्वारा वा मानिसको न्यायद्वारा मेरो जाँच गरिनु चाहिँ मेरो निम्ति एकदमै सानो कुरो हो। म आफै पनि आफैलाई जाँच गर्दिन। तपाईँ र म मानिसको दिनमा रहिरहेका छौं। अनि यो कथनको नोट गर्न पनि असल कुरा हो कि यो अन्य जातिका समय कति पनि यो कथन अन्य जातिको परिपूर्णता एउटै अर्थ बुझाउने कथन होइन। रोमी 11:25 पदले भन्छ, किनकि भाइहरू हो, तिमीहरूले आफूलाई दृष्टिमा बुद्धिमान ठानौला भनेर यस रहस्यको विषयमा तिमीहरू अन्जान रहो भन्ने इच्छा म गर्दिन। जबसम्म अन्य जातिहरूको पूरा पूर्णता आउँदैन तबसम्म इसरायलमाथि केही मात्रामा अन्धापना आएको छ। अन्य जातिको पूरा पूर्णता मण्डली वा कलिसियाको स्वर्गीयमा उठाइ लगिने कुरासँग अन्त हुन्छ। यो कथन अन्तिमका दिनहरू र अन्य जातिका दिनहरू कलिसिया वा मण्डलीको अन्तिमका दिनहरूसँग एउटै अर्थ बुझाउने कथन होइन। जुन कलिसियाको स्वर्गीयमा उठाइ वा स्वर्गीय यात्रामा परिपूर्णतामा आउँदछ र महाक्लेश आउनभन्दा पहिले त्यो घटित हुनेछ। अन्य जातिका दिनहरू चाहिँ निरन्तर महाक्लेशसम्म निरन्तर गइरहनेछ वा जारी रहनेछ र त्यस समयमा परमेश्वरले फेरि आफ्नो ध्यान इसरायल राष्ट्रतिर खिच्नुहुन्छ, त्यतातिर लगाउनुहुन्छ। 29 पदमा लेखिएको छ, हे महाराजा, हजुर ओछ्यानमा ढल्किरहनु भएको बेला हजुरको मनमा भविष्यमा के हुने होला भन्नेतर्फ गयो र रहस्य प्रकट गर्नुहुनेले भविष्यमा हुने कुरा देखाउनु भएको छ। नबुकदनेस्सरको शान्ति भंग भएथ्यो, तिनी व्याकुल भएथे जब रातमा विस्तारमा लेटेथे यो कुराको सोच्दै कि अब भविष्यमा कस्तो हुनेछ के हुनेछ। यद्यपि उसले एक साधारण राजाको रूपमा आफ्नो जीवन आफ्नो शासन शुरू गरेका थिए, तर उसले आफैले अहिले विश्व शासक पाउँदछन्। अनि त्यस पदमा भनिएको छ, तर जसै मलाई यो रहस्य खोलिएको छ, अरू जीवित प्राणीहरूभन्दा ममा बढ्ता बुद्धि भएको कारणले होइन, तर यसै कारण कि हजुर महाराजालाई सपनाको अर्थ खोलियोस् र हजुरको आफ्नो मनमा भएका कुरा बुझ्न सक्नु भएको होस् भनेर हो। सपनासँग गर्नुपर्ने कुरा नबुकदनेस्सरको राजाको भविष्य र उसको महान विश्व साम्राज्यको परिणामसँग थियो। नबुकदनेस्सर यो साम्राज्यको भविष्यको बारेमा व्याकुल भए, चिन्तित भए, जुनको ऊ आफैलाई अकस्मात अधिकारी वा शासक भएको भेटाएको छ। त्यो सपना उसको सपनाको निम्ति परमेश्वरको उत्तर हो। दानियलले यो स्पष्ट पार्दछन् कि यसको निम्ति उसले कुनै श्रेय पाउने योग्य छैनन्, बरु स्वर्गीयको परमेश्वरले सपनाको प्रकट गरिदिनुभयो। अनि परमेश्वर नबुकदनेस्सरसँग त्यस भाषामा बोल्न गइरहेका छन् जुन उसले बुझ्न सक्छन्, अर्थात् उसको राज्यको बाहिरी शान, तेजस्वी र महिमाको भाषामा। सपनामा परमेश्वरले उसलाई उसको राज्यको बाह्य वैभव शानको देखाउनुभयो। यो सपना अन्य जातिको पनि सपना हो र त्यसमा परमेश्वर उससँग एक मूर्तिको प्रयोग गर्नुभएर बोल्नुभयो। नबुकदनेस्सरको सपनामा मूर्ति पूजा गर्ने मूर्ति थिएन, तर नबुकदनेस्सर बाबेलका देवताहरूको मूर्तिहरूको सामने झुकेर दण्डवत पूजा गर्ने गरेकोले परमेश्वरले उसको सपनामा मूर्तिको प्रयोग गर्नुभयो उसलाई बुझाउनको लागि। यो प्रतिमा पूजाको मुलुकमा यस्तो प्रकारको दर्शन मात्र एक त्यस्तो भाषा थियो नबुकदनेस्सरले साँचो तरिकामा बुझ्न सक्थे। बाबेल अन्य जाति धर्मको मुख्य स्थानको अर्थात् अन्य जाति प्रतिमाको गर्वको रूपमा केन्द्रको रूपमा जानिन्दछ। हामी यस खण्डमा अन्य जातिहरूद्वारा यो संसारको शासनको इतिहास देख्नेछौ। दाउदको घरानाको असफलताको कारण परमेश्वरले अहिले यो विश्वको राजदण्ड दाउदका राजकीय घराना वा वंशका हातबाट छिन्नु भएर उहाँले यसको अन्य जातिका हातहरूमा थमाइरहनु भएको छ, अनि यो राजदण्ड तिनीहरूकै हातमा हुनेछ जबसम्म ख्रिष्ट यो पृथ्वीमा फेरि आउनुहुन्न। त्यसपछि ख्रिष्टले राजदण्ड लिनुहुनेछ र यस पृथ्वीमा राजाहरूका राजा, प्रभुहरूका महाप्रभुको रूपमा शासन गर्नुहुनेछ। नबुकदनेस्सरको दिनदेखि लिएर हाम्रो प्रभु येशु ख्रिष्ट पृथ्वीमा शासन गर्न नाउजेलसम्मको समय अवधिलाई अन्य जातिको दिन वा अन्य जातिका समयहरू भनिदछ। 31 पदमा लेखिएको छ, हे महाराजा, हजुरले हेरिरहनु हुँदा एउटा ठूलो शालिक उभिएको देख्नुभयो। यो शालिक विशाल र अत्यन्तै चहकिलो देखिन्थ्यो र त्यसको रूप भयानक थियो। यही नै यो नबुकदनेस्सर राजाले सपनामा देखेको मूर्ति अर्थात शालिक थियो। त्यो अति नै भव्य, शानदार, तेजस्वी र भयानक थियो। जब दानीले सपनाको वर्णन गर्न शुरू गरे, म कामना गर्दछु कास म त्यहाँ नबुकदनेस्सरको अनुहारमा भएको अभिव्यक्त मनुष्यदेशी सिद्धान्तदेखि आश्चर्यमा परिवर्तन देख्न त्यहाँ भए। हजुर, जब दानियल यो भन्न थाले, तपाईँले विशाल शालिक देख्नुभयो जुनको तेजस्वी चकिलोपन अति नै भयंकर थियो। उसले अलिकति आफ्नो सिंहासनबाट सरे र यो भने, जवान केटा हो, यही नै मैले देखेको सपना हो, तिमीले ठिक बताइरहेका छौ। अगाडि निरन्तर दानियल आफ्नो कथनलाई जारी राख्छन्। 32 र 33 पदमा भन्छन्, त्यस शालिकको टाउको निखुर सुनको, त्यसका छाती र हातहरू चाँदीका, त्यसका पेट र तिग्राहरू काँसाका, त्यसका गोडाहरू फलामका र त्यसका खुट्टाहरू केही फलम र केही माटोका थिए। जब दानियल यो भने, म सोच्दछु कि राजाले फेरि यो भने, जवान केटा तिमी बिल्कुल सही बताइरहेका छौ। अहिले नबुकदनेस्सर त्यसको अर्थ खुलाएको सुन्न तयारीमा छन्। मित्र, परमेश्वर उसले बुझ्ने भाषामा उसँग बोलिरहनु भएको छ। यो भयंकर शालिक उसको सामने खडा भएर उभिएको छ। त्यहाँ त्यसको कुनै हलचल छैन। यो हेर्नमा अति नै भयानक, तेजस्वी, शानदार र भव्य छ। शिर सुनको छ, छाती र हातहरू चाँदीको छ, पेट र फिला पितलका छन्, गोडाहरू फलामका छन् र त्यसका खुट्टा केही फलाम र केही माटुका छन्। त्यसकारण त्यस सालिक अति नै अनौठो धातुहरूको मिश्रणले बनेको छ। त्यहाँ सालिकमा केवल धातुहरू मात्र थिएनन्, तर त्यहाँ माटो पनि मिसिएको थियो। 34 र 35 पदमा लेखिएको छ, हजुरले हेरिरहनुहुँदा चट्टानबाट एउटा ढुङ्गा काटियो, तर मानिसको हातद्वारा होइन। यसले त्यस सालिकमा फलाम र माटोले बनेका खुट्टालाई हान्यो र ती चकनाचुर पारिदियो। त्यसपछि त्यो फलाम, काँसो, चाँदी र सुन सबै एकैचोटि धुलो पिठो भए र ग्रीष्म ऋतुमा अन्न चुट्ने खलाबाट भुसलाई उडाइझै बतासले त्यसलाई नौनिसानै नहुने गरी उडाइलग्यो। तर त्यस सालिकलाई हान्ने त्यो ढुङ्गा बढ्दै गएर ठूलो पहाड बन्यो र पूरै पृथ्वीलाई ढाकिदियो। मित्र, हामी यसको अर्थ खुलाई पछिबाट देख्नेछौ अनि हामी यसको दानियललाई अर्थ खुलाउन दिनेछौ। हामीले यसको बारेमा अनुमान गरिराख्नुपर्ने कुनै ठाउँ छैन, आवश्यक छैन। ध्यान दिनुपर्ने कुरा यो हो कि जब नबुकदनेस्वरले सपनामा त्यो प्रतिमालाई आश्चर्य, डर र भयमा हेरिरहेका थिए, चट्टानबाट एउटा ढुङ्गा काटियो तर मानिसको हातद्वारा होइन। त्यसले त्यस सालिकको फलाङ र माटोले बनेका खुट्टालाई हान्यो र ती चकनाचुर पारिदियो। त्यसपछि त्यो फलाम, माटो, पित्तल, काँसा, चाँदी र सुन जम्मै चकनाचुर भए र खलाबाट भुस उडाए झैं नौनिसानै नपाइने गरी ती सबैलाई बतासले उडाइहाले र लोप भए। तब त्यो प्रतिमा, त्यो सालिकमा लाग्ने त्यो ढुङ्गा बढ्दै बढ्दै एउटा ठूलो पहाड़ भएर सारा पृथ्वीलाई ढाक्यो। मित्र, अर्को दिन यस सपनाको दानियलद्वारा अर्थ खुलाएको देख्नेछौ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।